यस स्टुडियो टाइम का प्रायोजक राष्ट्रिय वाणिज्य बैंक तपाईको आफ्नै बैंक।
यो रेडियो नेपाल हो। अब अच्युत अर्यालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। राष्ट्रपति रामचन्द्र पौडेलद्वारा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरूपण तथा मेलमिलाप आयोग सम्बन्धी तेस्रो संशोधन विधेयक प्रमाणीकरण। विधेयकको अमेरिका बेलायत सहित विभिन्न 10 राष्ट्रद्वारा स्वागत। सरकारद्वारा गोर्खाको गण्डकी गाउँपालिकाका केही वडामा किसानको स्वास्थ्यमा देखिएको समस्या अध्ययन गर्न समिति गठन। बाँकीमा भएको बस दुर्घटनामा 3 जनाको मृत्यु। मानव सृजित जलवायु परिवर्तनका कारण हावाको गति 7% वृद्धि हुनाको साथै वर्षा पनि बढ़ेको वर्ल्ड वेदर एट्रिब्यूशनको निष्कर्ष। र सरकारद्वारा काभा वुमन्स भलिबल नेशन्स लीग 2024 प्रतियोगिताका सहभागी खेलाड़ीलाई पुरस्कार प्रदान।
सम्बन्धको विकास त्यति बेला सम्भव हुन्छ जब हरेक आफ्नो र आफन्तहरूसँग निर्धक्क अनि खुलेर कुरा हुन्छ, चाहे त्यस्तो कुरा व्यक्तिगत होस् या व्यवसायिक हो। नेपाल टेलिकमको सरर चल्ने वाइफाई, खर्र जाने बल्क SMS, हुर हुर चल्ने 4G इन्टरनेट, सललर जोडिने ती CUG नेटवर्क, अनि आहा कति रमाइलो NTTV। बाँकी त सब मनको कुरा नै हो। नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। राष्ट्रपति रामचन्द्र पौडेलले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरूपण तथा मेलमिलाप आयोग सम्बन्धी तेस्रो संशोधन विधेयक 2081 प्रमाणीकरण गर्नुभएको छ। राष्ट्रपति पौडेलले संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई पेश हुन आएको सो विधेयक संविधानको धारा 113 उपधारा 2 बमोजिम प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरासियाले संक्रमणकालीन न्याय सम्बन्धी कानून पीड़ित मैत्री बनेको बताउनु भएको छ। बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले बलपूर्वक बेपत्ता पारिएका पीड़ितहरूको अन्तर्राष्ट्रिय दिवसका सन्दर्भमा आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा मन्त्री चौरासियाले संक्रमणकालीन न्याय सम्बन्धी कानून पीड़ितलाई न्याय दिने किसिमको भएको बताउनुभयो। महान्यायाधिवक्ता रमेश बडालले संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्याएर पीड़ितलाई जतिसक्दो छिटो न्याय दिनुपर्नेमा जोड़ दिनुभयो। आयोगका सचिव लोकराज पराजुलीले आयोगले गरेको कामका बारेमा जानकारी गराउँदै सत्य अनुसन्धान गरी पीड़ितलाई न्याय दिने विषयमै आयोगले काम गरिरहेको र आयोगमा पदाधिकारी आएपछि काम थप अघि बढ़ने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा पीड़ितहरूले आफ्ना बेपत्ता भएका परिवारका सदस्य यतिका वर्षसम्म सम्पर्कमा नआएको हुँदा खोजिदिन राज्यसँग अनुरोध गरेका थिए। प्रतिनिधि सभाको आजको बैठकमा सांसद सोभिता गौतमले प्रस्तुत गर्नुभएको हवाई क्षेत्रसँग सम्बन्धित अन्तर्राष्ट्रिय संगठनहरूले नेपालको हवाई उडान क्षेत्र असुरक्षित बनिरहेको, हवाई दुर्घटनाले एयरलाइन्स र हवाई यातायात उद्योगको छवि र विश्वासमा समेत असर परेको हुँदा तत्काल सुधार गरी विश्वसनीयता बढ़ाउन आवश्यक भएको भन्ने विषयको सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल भएको छ। छलफलमा सांसदहरूले यसको सुधारमा जोड़ दिनुको विकल्प नरहेकाले विशेष कार्ययोजनाका साथ काम गर्नुपर्नेमा जोड़ दिनुभयो। हवाई यातायातमाथि विश्वसनीयता बढ़ाउन दुर्घटना न्यूनीकरणलाई मूल मन्त्रका रूपमा लिएर धेरै पुराना जहाजको उड़ानमा प्रतिबन्ध नै लगाउनुपर्ने सांसदहरूले जोड़ दिनुभयो। त्यसअघि प्रतिनिधि सभाको आजको बैठकमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले तीनै तहका सरकारबीच समन्वय हुन सकेमा गुणस्तरीय शिक्षालाई स्थापित गर्न सकिने बताउनुभयो। बैठकको आकस्मिक शून्य र विशेष समयमा उठेका प्रश्नहरूको जवाफ दिँदै शिक्षा मन्त्री भट्टराईले गुणस्तरको सूचकमा धेरै काम गर्न आवश्यक रहेको बताउनुभयो। प्राविधिक शिक्षालाई प्राथमिकता दिने, नर्सिङ शिक्षालाई व्यवस्थित गर्ने तयारी गरिरहेको उल्लेख गर्दै शिक्षा मन्त्री भट्टराईले मेडिकल शिक्षामा कोटा बढ़ाउने विषयमा छलफल भइरहेको बताउनुभयो। विद्यार्थीहरूमा पुस्तक नपुगेको विषयमा ध्यान आकर्षण भएको भन्दै उहाँले त्यस विषयमा जनक शिक्षा तथा पुस्तक वितरकहरूसँग के भएको भन्ने विषयमा बुझ्ने बताउनुभयो। यसअघि प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले देशका विभिन्न समसामयिक विषयमा सरकारको ध्यान आकर्षण गराउनुभयो। बैठकमा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राज्य व्यवस्था समितिमा छलफलमा रहेको भ्रष्टाचार सम्बन्धी विधेयकमा भएको हदम्यादको विषयमा उत्तेजनाको राजनीति गर्न नहुने बताउनुभयो। भ्रष्टाचार सम्बन्धी मुद्दामा थाहा पाएको पाँच वर्षभित्र मुद्दा चलाउने गरी विधेयकमा आएको विषयमा संशोधन प्रस्तावहरू परेको र राज्य व्यवस्था समितिमा छलफल भइरहेकाले त्यसमा अनावश्यक उत्तेजना फैलाउन नहुने पनि सांसद थापाले बताउनुभयो। नेकपा एमालेका सांसद गोकुल बास्कोटाले प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई विद्रोहको भाषा नबोल्न चेतावनी दिनुभयो। सांसद बास्कोटाले प्रचण्डले मुलुक श्रीलंका र बंगलादेश जस्तो बन्छ भन्दै विद्युत प्राधिकरणको वक्यौता उठाउने विषयलाई जोडेर दिएको अभिव्यक्तिलाई लिएर यस्ता भाषा प्रयोग नगर्न चेतावनी दिनुभयो। प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले डेडिकेटेड र ट्रंक लाइनको विद्युत उपयोग गरे बापतको पैसा तिराउनु पर्नेमा जोड़ दिनुभयो। सांसद पौडेलले नाफामा गएको एउटा संस्थामाथि बारम्बार प्रहार भइरहेकामा प्रश्न गर्दै चारवटा जहाज ग्राउण्डेड भएको तथा दूरसंचार आयल निगम र त्रिभुवन विश्वविद्यालय जस्ता संस्थाहरूको सुधारमा लाग्न सुझाव दिनुभयो। यस्तै बैठकमा सांसदहरूले भ्रष्टाचार गर्नेहरूलाई कुनै पनि बहानामा छोड्न नमिल्ने, सरकार देश र जनताप्रति जिम्मेवार बन्नुपर्ने, महँगी नियन्त्रण गर्नुपर्ने लगायतका विषयमा सरकारको ध्यान आकर्षण गराउनुभयो। यसअघि प्रतिनिधि सभाको आजकै बैठकमा सांसदहरूले बाढ़ी, पहिरो, चट्याङ लगायतका प्राकृतिक विपत्तिले पुर्याएको क्षतिका विषयमा ध्यान आकर्षण गराउँदै घाइतेहरूको निशुल्क उपचारका लागि सरकारसँग माग गर्नुभयो। सांसदहरूले नेपाल एयरलाइन्सका जहाजहरू ग्राउण्डेड भएको विषयमा जानकारी गराउँदै नेपाली ध्वजावाहक जहाज उड्न नसक्दा दैनिक करोड़ौं नोक्सानी बेहोर्नु परेको, यातायात क्षेत्रमा दुर्घटना बढ़दै गएकोमा चिन्ता व्यक्त गर्दै त्यसमा सुधार गर्न सरकारको ध्यान आकर्षण गराउनुभयो। यस्तै सांसदहरूले चाड़पर्व नजिकिएसँगै दैनिक उपभोग्य वस्तुमा देखिएको चर्को मूल्य वृद्धि नियन्त्रणका लागि पनि सरकारको ध्यान आकर्षण गराउनुभयो। राष्ट्रिय सभाको आजको बैठकले नेपाल कानून व्यवसायी परिषद दोस्रो संशोधन विधेयक 2081 दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ। बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरासियाले प्रस्तुत गर्नुभएको नेपाल कानून व्यवसायी परिषद दोस्रो संशोधन विधेयकलाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको हो। यस्तै राष्ट्रिय सभाको आजको बैठकमा विधायन व्यवस्थापन समितिको वार्षिक प्रतिवेदन समितिका सभापति जयन्ती देवी राईले सभा समक्ष पेश गर्नुभयो। यसअघि बैठकमा सांसदहरूले तीजका नाममा सामाजिक र सांस्कृतिक परम्परा विस्थापित गर्ने गरी देखिएको उच्छृंखल क्रियाकलापमा सरकारले रोक लगाउनुपर्ने, सीप र श्रम भएका दलित समुदायलाई विकासको मूल प्रवाहमा ल्याउनुपर्ने र संविधानले व्यवस्था गरेको समावेशी प्रतिनिधित्वको सिद्धान्तलाई सरकारले कार्यान्वयन गर्नुपर्नेमा जोड़ दिनुभयो। युवालाई रोजगारी दिएर नेपालमै बस्ने वातावरण बनाई युवा नीति कार्यान्वयन गर्नुपर्नेमा जोड़ दिँदै सांसदहरूले बाढ़ी पहिरोबाट हुने क्षति न्यूनीकरण गर्न पूर्व तयारीका लागि भूगर्भविदहरूबाट भौगोलिक परीक्षण र माटोको अध्ययन गराउन सरकारलाई आग्रह गर्नुभयो। जथाभावी सवारी चालक अनुमति पत्र वितरण गरिँदा सड़क दुर्घटना बढ़ेको भन्दै सांसदहरूले सवारी चालक अनुमति पत्र वितरणलाई कड़ाई गर्नुपर्नेमा जोड़ दिनुभयो। राष्ट्रिय सभाको अर्को बैठक भदौ 18 गते मंगलबार सभा 1 बजे बस्नेछ। प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले जननेता मदन भण्डारीको अर्धकदको प्रतिमाको अनावरण गर्नुभएको छ। ललितपुरको च्यासल स्थित पार्टी मुख्यालयमा निर्माण गरिएको प्रतिमाको आज अनावरण गर्नुभएको हो। अनावरण कार्यक्रममा पार्टीका शीर्ष नेता सहभागी रहनुभएको थियो। कलाकार लालकाजी लामाले सो प्रतिमा 3 महिना लगाएर बनाउनु भएको हो। नेपालको संघीय संसदका दुवै सदनबाट सर्वसम्मत रूपमा पारित बेपत्ता पारिएका व्यक्तिको छानबिन सत्यनिरूपण तथा मेलमिलाप आयोग ऐन 2071 संशोधन विधेयकको अन्तर्राष्ट्रिय समुदायले स्वागत गरेको छ। विधेयकको संयुक्त राज्य अमेरिका, स्विजरल्याण्ड, अस्ट्रेलिया, संयुक्त अधिराज्य बेलायत, नर्वे, जापान, फिनल्याण्ड, युरोपियन युनियन, जर्मनी र फ्रान्सले स्वागत गरेका हुन्। गृहमन्त्री रमेश लेखकले चाडपर्व लक्षित कृत्रिम अभाव, कालाबजारी, मूल्यवृद्धि र गुणस्तरहीन वस्तु बिक्री वितरण नियन्त्रण गर्न निर्देशन दिनुभएको छ। चाडपर्व लक्षित सहज आपूर्ति व्यवस्थापन र प्रभावकारी बजार अनुगमन सम्बन्धी विषयमा सरकारवालासँगको छलफलमा गृहमन्त्री लेखकले चाडपर्वको बेलामा दैनिक उपभोग्यका सामग्रीको सहज र सरल पहुँच हुनुपर्ने बताउनुभयो। कृत्रिम अभाव देखाउने कुरा कुनै हालतमा सही नहुने भन्दै गृहमन्त्री लेखकले दशैं तिहारका बेला एकै रातमा हुने मूल्यवृद्धिलाई सूक्ष्म ढंगले हेरेर नियन्त्रण गर्न निर्देशन दिनुभयो। गृहमन्त्री लेखकले सरकारवाला पक्षमा समन्वय हुँदा परिणाम दिन सकिने भन्दै चाडपर्वपछि बस्ने अर्को बैठकमा त्यसको मूल्यांकन हुने उल्लेख गर्नुभयो। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक राजन पौडेलले छलफलमा बजार अनुगमनको अवस्था, बजार अनुगमनको अपेक्षा, अत्यावश्यक दैनिक खाद्य तथा उपभोग्य वस्तुको आपूर्ति बारे जानकारी गराउनु भएको थियो। यस्तै बजार अनुगमनको दोहोरोपना हटाएर सरकारले मूल्य निर्धारणको हक राख्नुपर्नेमा सरकारवालाहरूले जोड़ दिनुभयो। बाँकेमा भएको बस दुर्घटनामा 3 जनाको मृत्यु भएको छ। दाङ घोराईका 30 वर्षीय विमल राईको नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा, दाङ तुलसीपुरका 60 वर्षीय मान बहादुर ओली र तुलसीपुरकै 24 वर्षीय सन्तोष भूषालको भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक नारायण डाँगीले बताउनुभयो। दाङको तुलसीपुरबाट नेपालगंज जाँदै गरेको यात्रुवाहक बस आज बिहान नेपालगंज कोहलपुर सड़क खण्डको गनापुरमा दुर्घटना भएको थियो। दुर्घटनामा परि घाइते 26 जनाको नेपालगंज र कोहलपुरमा उपचार भइरहेको छ। सत्तारूढ़ नेपाली कांग्रेस र नेकपा एमाले बीच गण्डकी प्रदेश सरकारमा 9 मन्त्रालय बनाउने सहमति भएको छ। गण्डकी प्रदेश सभामा कांग्रेस संसदीय दलका नेता सुरेन्द्र राज पाण्डे मुख्यमन्त्री रहनुभएको हालको मन्त्री परिषद 7 सदस्यीय रहेको छ। नयाँ सत्ता समीकरण अनुसार एमाले पनि सरकारमा सहभागी हुने भएपछि मन्त्रालयको संख्या बढ़ाउने सहमति भएको कांग्रेस संसदीय दलका प्रमुख सचेतक नन्द प्रसाद नेउपानेले जानकारी दिनुभयो। कुन दलले कुन मन्त्रालय लिने भन्ने विषयमा भने सहमति हुन बाँकी छ। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले अरू मुलुकको तुलनामा नेपालको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता खुल्ला र उदारवादी रहेको बताउनु भएको छ। राष्ट्रिय समाचार समिति रासससँग आज गरिएको कुराकानीमा मन्त्री गुरूङले अन्तर्राष्ट्रिय समाचार माध्यमको अवस्था दर्शाउँदै बहुलवादी खुल्ला समाज अंगीकार गरेको नेपालमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता बलियो रहेको धारणा राख्नुभयो। सिंगापुर र मलेसिया जस्ता विकसित मुलुकमा समेत सीमित संचार माध्यम संचालित रहेको उल्लेख गर्दै मन्त्री गुरूङले नेपालको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई मर्यादित र व्यवस्थित बनाउन सरकारले गृह कार्य शुरू गरिसकेको जानकारी दिनुभयो। यही भदौ 9 गते बसेको मन्त्री परिषद बैठकले प्रतिबन्धित टिकटक प्लेटफर्म खुल्ला गर्ने निर्णय गरेको जानकारी दिँदै मन्त्री गुरूङले सामाजिक सञ्जाल पछिल्लो समय युवाको रोजगारीको केन्द्र समेत बनेकाले प्रतिबन्ध लगाउनु उचित नरहेको बताउनुभयो। आवश्यक नियमन भने जरूरी रहेकाले निश्चित शर्त पूरा गरेर मात्रै टिकटक सञ्चालन गर्न पाउने निर्णय गरिएको मन्त्री गुरूङले जानकारी दिनुभयो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले हवाई दुर्घटनापछि बनेका छानबिन समितिहरूले दिएका प्रतिवेदन तथ्यपरक छन् या छैनन् भन्ने विषयमा समीक्षा गर्ने बेला आएको बताउनु भएको छ। वायु सेवा संचालक सेवा संघ नेपालद्वारा आज काठमाडौँमा आयोजित हवाई सुरक्षा सम्बन्धी 2 दिने कार्यशाला गोष्ठीमा मन्त्री पाण्डेले प्रतिवेदनमा उल्लेख गरिएका विषयको तथ्यगत रूपमा समीक्षा गरिने बताउनुभयो। उहाँले नेपालको हवाई दुर्घटनापछि छानबिन गर्न बनेका समिति कतिको सत्य र तथ्यमा आधारित छन् भन्ने बारे समीक्षा गर्नुपर्ने बेला भएको बताउँदै विद्यमान समस्या पहिचान गरी दीर्घकालीन समाधानका उपाय अवलम्बन गरिने जानकारी दिनुभयो। परराष्ट्र मन्त्री डाक्टर आरजू राणा देउवाले देशलाई विकास र समृद्धिको मार्गमा डोर्याउन वर्तमान सरकार गठन भएको बताउनु भएको छ। धनगढ़ी स्थित आफ्नै निवासमा आज नेपाल प्रेस युनियन कैलालीद्वारा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्री राणाले व्यथिति एवं संकटको समाधान गरी देशलाई विकास र आफ्नो हालैको भारत भ्रमणका क्रममा भारतसँग महाकाली नदीमाथि बैतडीको झुलाघाट नाकामा र डडेलधुराको परशुराममा पक्की पुल निर्माण गर्ने बारे कुरा भएको जानकारी दिनुभयो। गौरी फण्टा नाकाको स्तर उन्नति तथा टनकपुर बाँधबाट सिंचाईका लागि पानी छाड्ने विषयमा समेत भारतीय पक्षसँग छलफल भएको मन्त्री डाक्टर राणाले बताउनुभयो। इजरायलमा बन्धक बनाइएका विपिन जोशीको रिहाईका लागि सरकारले गम्भीर रूपमा पहल गरिरहेको पनि उहाँले जानकारी दिनुभयो। कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारीले गोर्खाको गण्डकी गाउँपालिकाका केही वडामा किसानको स्वास्थ्यमा देखिएको समस्या अध्ययन गर्न पाँच सदस्यीय समिति गठन गर्नुभएको छ। केही दिन यता गण्डकी गाउँपालिकाका केही वडामा तरकारी खेतीमा अधिक विषादी प्रयोग गर्दा किसानकै स्वास्थ्यमा गम्भीर समस्या आएको समाचार विभिन्न संचार माध्यममा सार्वजनिक भएपछि मन्त्री अधिकारीले वरिष्ठ बाली संरक्षण अधिकृत मनोज पोखरेलको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गर्नुभएको हो। गण्डकी गाउँपालिकाका 61 तरकारी कृषकमा क्यान्सर र 15 जनाको मृगौला फेल भएको समाचार सार्वजनिक भएको थियो। मन्त्री स्तरीय निर्णयबाट प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका वरिष्ठ बाली संरक्षण अधिकृत पोखरेलको संयोजकत्वमा कार्यदल गठन गरिएको हो। मधेस प्रदेशका जिल्लाहरूमा बाल विवाह न्यूनीकरणका लागि विभिन्न अभियान सञ्चालन गरिएको छ। बाल विवाह रोक्ने कानूनी व्यवस्था भए पनि गरीबी अशिक्षा तथा जनचेतनाको अभावका कारण मधेसका जिल्लाहरूमा 20 वर्ष मुनिका बाल बालिकाहरूको विवाह गर्ने दर अझै पनि उच्च रहेको छ। जनकपुरबाट संवाददाता अजय कुमार झाको रिपोर्ट।
बाल विवाह नियन्त्रणका लागि कानून भए पनि मधेस प्रदेशमा 20 वर्ष मुनिका बाल विवाह गर्नेको संख्या 42% रहेको छ। बाल विवाह रोक्नका लागि केही सामाजिक संघ संस्थाहरूले विभिन्न धर्म गुरूहरूबाट चेतना फैलाउने काम पनि भएको छ। बाल विवाहको मात्रा गरीब भित्र पनि दलित तथा मुस्लिम वर्गमा अत्यधिक रहेको छ। मुस्लिम सामाजिक अभियन्ता डाक्टर अब्दुल रहीम मिकरानी:
खास गरेर हाम्रो सर्लाही जिल्लामा दलित र मुस्लिम दुई समुदाय धेरै बाल विवाह, जसमा चाहिँ गरिबी बढी छ, अशिक्षा बढी छ, अचेतना बढी छ, यी सबैलाई चाहिँ निवारण गर्न साथ यसमा चाहिँ धेरै कमी आएको हो। हामी 4 वर्षमा कम्तीमा 15%देखि 20%सम्म चाहिँ हामी न्यूनीकरण गरेका छौँ।
हिन्दू धर्मका धर्मगुरू एवं बाल विवाह न्यूनीकरण अभियानका अभियन्ता पण्डित शोभाकान्त झा:
बच्चीमा विवाह गरिदिँदाखेरि स्वर्ग पाइन्छ, मुक्ति भइन्छ, गंगा स्नान हुन्छ, यो चाहिँ गलत सोच हो। जबसम्म शारीरिक रूपमा र मानसिक रूपमा बाल बालिकाहरू तयार भइसकेको हुँदैन, त्यसैले बिहे भन्दा पहिले शिक्षामा जोड दिनुपर्छ, तालिम दिनुपर्छ, सिप सिकाउनु पर्छ र बिहे बारी 20 वर्ष पारी बाल विवाह न्यूनीकरण गर्नुपर्छ। समाजबाट चाहिँ यसलाई हटाउनु पर्छ, निरुत्साहित गर्नुपर्छ।
बाल विवाह न्यूनीकरणका लागि सर्लाही जिल्लाको चन्द्रनगर गाउँपालिकाले निकै राम्रो प्रयास गरेको छ। गाउँपालिकाका अध्यक्ष राजकुमार महतो:
हाम्रो गाउँपालिकाको छोरीहरू 20 वर्ष पछि विवाह गरेर र 12 कक्षा पास गरेर दुवै शर्त लागू हुनुपर्छ, त्यस्तो छोरीहरूलाई प्रोत्साहन स्वरूप 50,000 रुपियाँ उहाँहरूको विवाह मण्डपमै गएर हस्तान्तरण गर्ने गरिरहेको छौँ। त्यो सँगै स्नातक पढ्न चाहने छोरीहरूलाई थप 11,000 एकमुष्ट प्रोत्साहन अनुदान दिइरहेछौँ। त्यो एउटा विशेष अभियान हो जसले गर्दा मान्छेलाई ठोस रूपमा 20 वर्षभन्दा कममा विवाह गर्नु हुँदैन, त्यसपछि गर्नुपर्छ भन्ने खालको मोमेन्टम चाहिँ ल्याएको छ।
बाल विवाहका कारणले बाल बालिकामा आर्थिक, सामाजिक तथा अन्य प्रकारका स्वास्थ्य समस्याहरू उत्पन्न गर्ने गरेकाले यसलाई रोक्नका लागि सबैमा प्रतिबद्धताको खाँचो रहेको छ। अजय कुमार झा, रेडियो नेपाल, जनकपुर धाम।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब के अन्तर्राष्ट्रिय समाचार। वर्ल्ड वेदर एट्रिब्युसन WWE ले मानव निर्मित जलवायु परिवर्तनका कारण हावाको गति 7% वृद्धि भएको तथा वर्षा पनि बढ़ेको निष्कर्ष निकालेको छ। मौसमी घटनाहरूमा जलवायु परिवर्तनको भूमिकाको मूल्यांकन गर्न सहकर्मी समीक्षा विधिको नेतृत्व गर्ने डब्ल्यूडब्ल्यूएले चक्रवातबाट बढ़ी प्रभावित फिलिपिन्स, ताइवान र चीनको अनुगमन गरेको थियो। जलवायु परिवर्तनले चक्रवात गेमीको हावा र वर्षालाई थप शक्तिशाली बनाएकाले यस वर्षको शुरूमा फिलिपिन्स, ताइवान लगायत चीनमा दर्जनौं मानिसहरूको ज्यान लिएको मौसमविदहरूले जनाएका छन्। गेमीले गत जुलाईमा फिलिपिन्समा बाढ़ी र पहिरो निम्त्याउँदा कम्तीमा 40 जनाको ज्यान लिएको थियो। चीनमा मौसम प्रणालीका कारण भएको भारी वर्षाले 50 जनाको ज्यान जानुका साथै 3,00,000 मानिस विस्थापित भएका थिए। मौसम सम्बन्धी अनुसन्धानकर्ताहरूले इम्पेरियल कलेज लण्डनद्वारा विकसित नयाँ दृष्टिकोणको प्रयोग गरी उष्ण आँधीबेहरीका सम्बन्धमा अध्ययन गरिएको थियो। चक्रवात सानसानले जापानमा अवतरण गरेपछि यो अध्ययन रिपोर्ट जारी गरिएको हो। भारतको गुजरात राज्यमा भारी मनसुनी वर्षाले निम्त्याएको बाढ़ीका कारण विगत 3 दिनमा कम्तीमा 35 जनाको मृत्यु भएको छ। भारी वर्षाका कारण नदीको बहाव बढ़ेका छन् भने नदी नजिक बसोबास रहेका 30,000 भन्दा बढ़ी मानिसहरू घर छाडेर सुरक्षित स्थानमा स्थानान्तरण भएका छन्। गुजरात सरकारले हिजो 13 जनाको बाढ़ीमा डुबेर मृत्यु भएको तथा बाँकीको घर र रूखहरूले पूरिएर मृत्यु भएको जनाएको छ। रूसले 2 दर्जन भन्दा बढ़ी पत्रकारसहित 92 अमेरिकी नागरिकमाथि प्रतिबन्ध लगाएको रूसी विदेश मन्त्रालयले घोषणा गरेको छ। मस्कोलाई रणनीतिक पराजय गराउने घोषित लक्ष्यका साथ बाइडेन प्रशासनको रूसोफोभिक नीतिको प्रतिक्रियामा प्रतिबन्ध लगाइएको रूसको राष्ट्रिय समाचार संस्था तासले जनाएको छ। अब आर्थिक समाचार।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले मन्त्रालयको सुधार कार्ययोजना तयार गर्नुभएको छ। उद्योग वाणिज्य तथा आपूर्ति क्षेत्रमा विद्यमान समस्या तथा चुनौतीलाई सम्बोधन गर्दै सेवा प्रवाहलाई सरलीकरण गर्ने, स्वचालित प्रणाली अवलम्बन गर्ने, औद्योगिक सम्बन्ध सुमधुर बनाउने, व्यावसायिक लागत घटाउने, उत्पादन वृद्धि गर्ने, निर्यात प्रवर्धन गर्ने, व्यापार घाटा न्यूनीकरण गर्ने गरी कार्ययोजना बनाइएको छ। यस्तै औद्योगिक तथा व्यापारिक पूर्वाधारको निर्माण तथा उचित व्यवस्थापन गर्ने, उपभोक्ता हित संरक्षण र आपूर्ति व्यवस्था दुरूस्त बनाई बजारलाई प्रतिस्पर्धी बनाउने कार्य योजनाबद्ध ढंगले अघि बढ़ाउन योजना बनाइएको मन्त्रालयले जनाएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले मन्त्रालय र माताहतका निकायहरूबाट प्रवाह गर्ने सेवालाई समेत समेट्दै समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य प्राप्तिमा महत्वपूर्ण योगदान पुर्याउन सुधार कार्ययोजना तयार गरिएको र त्यसको क्रमशः कार्यान्वयन गर्दै जाने बताउनुभयो। भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले नेपालको अर्थतन्त्रमा अटोमोबाइल क्षेत्रको महत्वपूर्ण योगदान रहेको बताउनु भएको छ।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो सुरेन्द्र मणि त्रिपाठी। अब खेलकुद समाचार।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको एकमात्र अन्तर्राष्ट्रिय स्तरको दशरथ रंगशालाले देशको बेइज्जत भइरहेको बताउनु भएको छ। काभा महिला नेशनल लीगमा रजत पदक जितेको नेपाली टोलीको पुरस्कृत गर्न आयोजित कार्यक्रममा बिहिबार प्रधानमन्त्री ओलीले विक्रम सम्वत 2044 सालमा जेलबाट रिहा भएदेखि दशरथ रंगशाला यतिसम्म बिग्रेको आफूले पहिलो पटक देखेको बताउनुभयो। दशरथ रंगशालाले अन्तर्राष्ट्रिय स्तरमा नेपालको बेइज्जत भइरहेकोले यसमा सबैको ध्यान जानुपर्नेमा प्रधानमन्त्री ओलीको जोड़ थियो। साउन 29 गते एएफसी च्यालेन्ज लीगको प्रारम्भिक चरणमा भूटानको पारो एएफसीले नेपालको चर्च बोइज क्लब बीच खेल्दा त्रिपुरेश्वर स्थित दशरथ रंगशालाको मैदान हिलामे र खेत जस्तै बनेको थियो। यही कारण बुधबार साप U20 च्याम्पियनशीपमा नेपाल र बंगलादेश बीचको फाइनल खेल दशरथ रंगशालामा हुन सकेन। सबै खेल 7 दोबाटो स्थित इन्फा मैदानमा भएको थियो। एसियन फुटबल कन्फेडरेशन एएफसीले गत वैशाखमा फिफा विश्वकप 2026 तथा एसियन कप 2027 को संयुक्त छनौट अन्तर्गत युए संघको खेलको लागि दशरथ रंगशालालाई अयोग्य ठहर गरेको थियो।
खेलकुद समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आगामी 24 घण्टामा कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशको थोरै स्थानमा मेघगर्जन, चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहनुका साथै बागमती, गण्डकी र कर्णाली प्रदेशका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वअनुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 30 डिग्री सेल्सियस, न्यूनतम 21.5 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम 31 डिग्री सेल्सियस, न्यूनतम 21.5 डिग्री सेल्सियस, वर्षा 0.8 मिलिमिटर। पोखराको अधिकतम 31.9 डिग्री सेल्सियस, न्यूनतम 23.5 डिग्री सेल्सियस, वर्षा 36.4 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 33.2 डिग्री सेल्सियस, न्यूनतम 23.1 डिग्री सेल्सियस, वर्षा 17.3 मिलिमिटर। र दिपायलको अधिकतम 34.6 डिग्री सेल्सियस, न्यूनतम 24.9 डिग्री सेल्सियस, वर्षा 2.2 मिलिमिटर। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। राष्ट्रपति रामचन्द्र पौडेलद्वारा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग सम्बन्धी तेस्रो संशोधन विधेयक प्रमाणीकरण। विधेयकको अमेरिका, बेलायत सहित विभिन्न 10 राष्ट्रद्वारा स्वागत। सरकारद्वारा गोर्खाको गण्डकी गाउँपालिकाका केही वडामा किसानको स्वास्थ्यमा देखिएको समस्या अध्ययन गर्न समिति गठन। बाँकेमा भएको बस दुर्घटनामा 3 जनाको मृत्यु। मानव सृजित जलवायु परिवर्तनका कारण हावाको गति 7% वृद्धि हुनको साथै वर्षा पनि बढ़ेको वर्ल्ड वेदर एट्रिब्युसनको निष्कर्ष। र सरकारद्वारा काभा वुमन्स भलिबल नेशन्स लीग 2024 प्रतियोगिताका सहभागी खेलाड़ीलाई पुरस्कार प्रदान। यसका साथै साँझ 7 बजेको समाचार सकियो। अब अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।